मम माने आमा अस्ट्रेलियाका नेपाली आमाहरूको कथा।
नमस्कार, यो मम माने आमा अस्ट्रेलियाका नेपाली आमाहरूको कथा यो पोडकास्ट श्रृङ्खलामा स्वागत छ। म सुनिता पोखरेल रहेको छु र शिखा बस्नेत पनि हुनुहुन्छ, होइन म आफै आमा। म चाहिँ अब सुरुमा परिचय दिनुपर्दाखेरि चाहिँ मेरो छोरी छ, ऊ चाहिँ 2020 जुलाईमा जन्मेको र अब अहिले त्यही 17 कम्प्लिट गरिसकेका छ।
त्यही त, म चाहिँ सिखा, म चाहिँ यहाँ मेलबर्नमा बेस्ड हो, होइन सुनिता जस्तै म पनि आमा हो। मेरो चाहिँ दुईवटा किड्सहरू छ, जेठो चाहिँ छोरी हो, ऊ चाहिँ 2016 जन्मेको, सो भनेपछि 5 लाग्यो। ऊ चाहिँ प्रेप अथवा प्री स्कुलर हो, उसको स्कुल स्टार्ट हुँदैछ नेक्स्ट इयरबाट। र अर्को मेरो सेकेन्ड किड चाहिँ 6 छोरा छ, त्यही हो, जगल भइरहेछ, युज चाहिँ हुँदैछ, फेरि रिलर्न गर्दैछु, होइन पहिलाको एक्सपिरियन्स। सरी, अलिअलि ब्याकग्राउन्डमा बच्चाको आवाज आयो गरेको आइरह होला। अब त्यही हो, मम माने आमाको जगल्सहरू यस्तो पनि छोरालाई हेर्दै म घरबाट गरिरहेको हुनाले, सो त्यो 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 ब्याकग्राउन्ड नोइजलाई चाहिँ लाइक हुन्छ नि
हटाउन सकिएन
सरी।
त्यही त, अब यो पोडकास्टमा हामीले भने जस्तै अब यही मदरहुड एक्सपिरियन्सको चाहिँ अब मातृत्वको अनुभव जुन रहेको छ त्यो चाहिँ सुरुबाट अब त्यही प्लानिङ फेजबाटै कुरा गर्दाखेरि अब मेरो चाहिँ एकदमै वेल प्लान्ड हो, होइन अनि अलिकति सोचे भन्दा अलिकति ढिलो भएको केस थियो मेरो।
तिम्रो त्यस्तो रहेछ है, मेरो चाहिँ फेरि एकदम अनप्लान, दुइटै बेबी कसैलाई सुनाउनु पर्यो भने दुइटै बेबी अनप्लान भन्दाखेरि आफै अचम्मित हुन्छु है। त्यही भएर मलाई यो प्लानको बारेमा चाहिँ त्यति साह्रो थाहा छैन कि, लाइक हुन्छ नि लामै पनि प्रोसेस हुन सक्ने रहेछ यसो मान्छेहरूसँग कुराहरू गर्दाखेरि आफूलाई त्यस्तो एक्सपिरियन्स भयो है। तर मेरो चाहिँ त्यही दुइटै अनप्लान भएको हुनाले इट वाज लाइक सक अथवा सरप्राइज भनौँ न, मेरो चाहिँ त्यस्तो एक्सपिरियन्स थियो है दुइटै बच्चा। सो त्यही त, मेरो चाहिँ अब बोस बच्चाहरू प्लान नभए पनि होइन, तर अब त्यो प्लानिङ गर्ने हो भने चाहिँ के कुराहरू कन्सिडर गर्नुपर्ने रहेछ भनेर हामीले चाहिँ डक्टर साहबसँग नि कुरा गरेको थियौँ। एक्सपर्टको एडभाइस यसमा के छ एक्चुली सुनौँ न त।
अब चाहिँ सिडनीमै जिपी रहनुभएकी सिर्जना शर्माबाट केही सुझावहरू लिऊँ। सिर्जना चाहिँ अब कसैले बच्चा प्लान गर्दै हुनुहुन्छ होइन, अनि अब त्यसरी बच्चा प्लान गरिरहँदाखेरि चाहिँ अब सामान्यतया तपाईँहरू अब स्वास्थ्यका दृष्टिकोणले के कस्ता कुराहरू चाहिँ सुझाव दिनुहुन्छ होइन प्लानिङ गरिरहँदाखेरिको त्यो समयमा?
प्रिकन्सेप्सन एडभाइस भनिन्छ यसलाई चाहिँ, अब तपाईँले प्लान गर्नुभएको छ, सोच्नु भएको छ कि अब हामी फ्यामिली स्टार्ट गर्ने भने चाहिँ जेनरली एज अ डक्टर हामीले एडभाइस चाहिँ एटलिस्ट 3 अगाडि चाहिँ जिपीकोमा गएर एउटा अपोइन्टमेन्ट लिएर चाहिने र गर्नुपर्ने कुराहरू सबै गर्ने, जस्तो टेस्टहरू गर्नुपर्ने हुनसक्छ, एडभाइजहरू, इभन इन्सुरेन्सको बारेमा एडभाइजहरू, जुन गर्नुपर्ने टेस्टहरू, कुनै इन्जेक्सन्सहरू लाउनुपर्ने हुनसक्छ त्यो टेस्टको रिपोर्टले, र अर्को फोलिक एसिड सप्लिमेन्ट, यो पनि हामीले एकदम इन्करेज गर्छौँ, र प्रिनेटल भाइटामिन्सहरू, यिनीहरूको बारेमा चाहिँ सल्लाह लिनको लागि यो प्रिनेटल भिजिट्सहरू एकदम इम्पोर्टेन्ट हुन्छ एटलिस्ट 3 अगाडि डक्टरकोमा।
अब प्रेग्नेन्सीको बेला भनेको त अब एकदमै धेरै अब जिपीकोमा पनि जानुपर्ने, त्यस्तै अस्पतालहरूको भिजिट पनि धेरै हुने गर्ने यो टाइममा चाहिँ अब खर्चको पनि कुरा आउँछ होइन। अब यस्तो बेलामा चाहिँ अलिकति इन्सुरेन्सको बारेमा पनि प्लानिङ फेजदेखि नै बुझ्नुपर्छ भन्ने गरिन्छ, अब यो चाहिँ किन होइन, अनि प्राइभेट इन्सुरेन्स र अब मेडिकेयर मात्रमा भर पर्दाखेरिको यो दुई बिचको फरक चाहिँ के हो, के छ डिफ्रेन्स, के छ केयर दिनेमा केही डिफ्रेन्स हुन्छ कि हुँदैन, त्यसको बारेमा पनि बुझाइदिनु न।
अब यो एन्टिनेटल केयरमा चाहिँ अब अरू बेलामा भन्दा चाहिँ डिफ्रेन्ट हुन्छ यो केयर, किनभने तपाईँको यो बेलामा चाहिँ अपोइन्टमेन्टहरू हुन्छ होइन, तपाईँले डक्टरलाई घरिघरि देखाउनु पर्ने हुन्छ, हरेक महिनामा जानुपर्ने हुन्छ 28 28 36 हप्तामा 2-2 हप्तामा, र 36 डेलिभर नगरेसम्म 1-1 हप्तामा। सो अपोइन्टमेन्टको हिसाबले त धेरैचोटि डक्टर कहाँ जानुहुन्छ नि अरू बेलामा भन्दा, अरू बेलामा त केही भयो भने मात्र। सो यो एन्टिनेटल भिजिट्सहरूको लागि चाहिँ यो केयरको हिसाबले अस्ट्रेलियामा चाहिँ 2 सिस्टम छ, पब्लिक र प्राइभेट सिस्टम। प्राइभेट भनेको चाहिँ तपाईँले एउटा स्पेसलिस्ट अब्स्टिट्रिसियन जो चाहिँ स्पेसलिस्ट हुनुहुन्छ उहाँकामा बुक गरेर उहाँलाई नै देखाउने, एकजना डक्टरलाई उहाँलाई नै देखाउने र उहाँले नै डेलिभर गर्ने सबै प्रेग्नेन्सीको केयर उहाँकै जिम्मामा हुन्छ। पब्लिक सिस्टम भनेको चाहिँ तपाईँ जुन एरियामा बस्नुहुन्छ त्यो एरियामा क्याचमेन्टमा पर्ने जुन पब्लिक हस्पिटल छ जुनमा चाहिँ डेलिभरीको सर्भिसेसहरू छ त्यो हस्पिटलमा चाहिँ रिफर गर्नुहुन्छ जिपीले सुरुको असेसमेन्ट अल्ट्रासाउन्ड गरेर प्रेग्नेन्सी कन्फर्म गरिसकेपछि चाहिँ मानौ 14-15 हप्तामा चाहिँ रिफरल हुन्छ र त्यहाँ त्यहाँ चाहिँ मिडवाइफको क्लिनिक हुन्छ या जिपी सेयर्ड केयरै हुन्छ, जिपीलाई पनि देखाउने हस्पिटललाई देखाउने पनि हुन्छ कम्बाइन केयर पनि लो रिस्क प्रेग्नेन्सीहरूमा। सो यस्तो यो हुन्छ, यो कुरा पनि कतिजनाले बुझ्या हुनुहुन्न र कतिजनालाई यसको आइडिया हुँदैन। सो त्यो पनि त्यो त जुन तपाईँ बच्चा प्लान गर्दै गर्नुहुन्छ नि जुन सुरुको भिजिटमा आउनुहुन्छ त्यो बेलामा यो कुरा पनि डिस्कस गर्न मिल्छ। र इन्सुरेन्सको चाहिँ एउटा के हुन्छ प्रेग्नेन्सीमा भनेदेखि चाहिँ तपाईँले त्यो इन्सुरेन्स चाहिँ 12 महिनासम्म तपाईँसँग तपाईँले पछि आउनुपर्ने हुन्छ, नभए यसलाई प्री एक्जिस्टिङ कन्डिसन जस्तै मानिन्छ कि त्यसमा त्यो हिसाबले चाहिँ उनीहरूको 12 मन्थ्सको क्लज हुन्छ। सो तपाईँले 3 महिना अगाडिदेखि यदि तपाईँको प्राइभेट जाने विचार छ भने चाहिँ तपाईँले त्यो तिरेर बाई डेलिभरी टाइम तपाईँको त्यो 12 मन्थ्स अप हुन्छ। सो
तपाईँले बच्चा जन्मिसकुन्जेलसम्ममा चाहिँ 12 महिना पुग्नु पर्यो होइन,
किनभने तपाईँले यदि अब अफकोर्स अफोर्ड गर्न सक्नुहुन्छ भने, तर हामीले त जेनरल कुरा गरिरहेछौँ नि, यो हिसाबमा चाहिँ तपाईँको यदि तपाईँले त्यसरी प्लान गर्नुभयो भने कस्टको हिसाबमा धेरै सेभ हुन्छ, किनभने हस्पिटल स्टेदेखि लिएर अब्स्टेट्रिसियनको कति फिसम्म चाहिँ एक्स्ट्रा कस्ट स्टिल लाग्छ, तै पनि धेरै कभर हुन्छ। तर बाई डेलिभरी तपाईँले 12 महिनासम्म चाहिँ तपाईँको इन्सुरेन्स प्रेग्नेन्सीको लागि कभर भएको हुनुपर्छ। त्यही भएर त्यो चाहिँ तपाईँले आफूले बच्चा कन्सिभ हुनुभन्दा 3 महिना अगाडिदेखि नै प्लान गर्नु पऱ्यो नि। सो यो प्लानिङ स्टेजकै बेलामा हो। अब धेरैजना चाहिँ पब्लिक पनि जानुहुन्छ, त्यो त्यो पब्लिक चाहिँ त्यसमा चाहिँ अलिकति चोइसेसहरू लिमिटेड हुन्छ, किनभने आफू जुन एरियामा बस्नुहुन्छ त्यो एरियाको क्याचमेन्टको हस्पिटलमा मात्र जानुहुन्छ, अनलेस कुनै इमर्जेन्सीले अर्कोमा गइसक्नु भएको छ भने उनीहरूले एक्सेप्ट गर्छन्, नभए चाहिँ जेनरली त्यस्तो हुन्छ त्यसको रुल।
जिपी सिर्जना शर्माबाट यी सुझावहरू सुनिहाल्नुभयो, तर उहाँले दिएको सुझावहरू चाहिँ एकदमै सामान्य प्रकारका हुन्। आफ्नो अवस्था सुहाउँदो सुझाव लिनको लागि चाहिँ आफ्नै जिपीलाई भेट्न हामी आग्रह गर्छौँ होइन। र यति भन्दै चाहिँ अब सिखा अब हाम्रै अनुभव बाँड्ने क्रमलाई जारी गरौँ होइन। त्यही अब तिमीले अब बच्चा कन्सिभ भएछ भनेर थाहा पाउँदाखेरि कस्तो भयो, खुसी भयो कि ला भन्ने चाहिँ बढी भयो?
के भयो जस्तो भयो कि त्यही फर्स्टमा छोरी कन्सिभ हुँदाखेरि चाहिँ मेरो 9 विक्स पछि मात्रै थाहा भएको मलाई, एकदम टायर्ड जस्तो हुने होइन, केही मलाई त्यस्तो भमिटिङहरू त्यो त्यस्तो केही पनि भएन, मर्निङ सिकनेस भएको थिएन, तर एकदम टायर्ड हुने। अनि त्यसपछि मेरो चाहिँ इन्ट्रेस्टिङ छ त्यो एक्सपिरियन्स चाहिँ, अनि मसँग चाहिँ ओके म एक्चुली प्रेग्नेन्सी टेस्ट गर्नु पऱ्यो, त्यो होम टेस्ट हुन्छ नि त्यो गर्नु पऱ्यो भनेर के अरे प्रेग्नेन्सी टेस्ट गरेँ अनि पोजिटिभ आयो। पोजिटिभ आउँदाखेरि ला अब के हो के हो अनि यस्तो फर्काएर हेरेको त त्यो त लाइक 3-4 वर्ष अगाडि एक्सपायर भइसकेको रहेछ क्या त्यो टेस्ट गर्ने चाहिँ। म चाहिँ अब ला अब पोजिटिभ हो कि होइन, यो एक्सपायर भइसकेको रहेछ, के गरौँ के गरौँ भयो। सो मैले बुढालाई पनि केही भनेन, सिधै जिपीलाई फोन गरेर यस्तो यस्तो भयो, मैले होम प्रेग्नेन्सी टेस्ट लिएको त्यसमा पोजिटिभ आयो भनेपछि उनीहरूले चाहिँ के भन्यो भने, तर मैले एक्सपायर भएको चाहिँ कुरा गरेन, अनि चाहिँ त्यो प्रिटी एक्युरेट हुन्छ, त्यही पनि तिमीलाई अब डबल चेक गर्न मन छ भने चाहिँ आऊ भनेर भन्यो। अनि त्यहाँ गएर त्यो युरिन टेस्ट गरेपछि त्यहाँ पनि पोजिटिभ आयो। सो त्यस्तो थियो मेरो एक्सपिरियन्स चाहिँ, अनि इट वाज रियली म त के गरौँ भयो। सो अनि बुढालाई फोन गरेर भने पनि सक है, दुवैजना एकछिन लाग्यो कि अब के ओके अब जन्माउने होइन त ल जन्माउनु त होला नि भनेर त्यसरी त्यसरी मुभ फरवर्ड भएको थियो।
त्यही त म चाहिँ मैले चाहिँ अलिकति अब मेन्टली हुन्छ नि प्रिपेयर्ड, र अब त्यही त भने होइन बिहा गरेको अलि लामै टाइम भइसकेको थियो, 6-7 वर्ष भइसकेको, अनि अब हुन्छ नि अब त बेला भयो होला हौ भनेर घरबाट पनि भन्न थालेपछि चाहिँ अनि म पनि आफू पनि प्रिपेयर्ड भइसकेको थिएँ, ल ठिकै छ अब अरू कुरा भनेको कहिले पनि एकदमै हुन्छ नि फुल्ली प्रिपेयर्ड त कहिले पनि हुँदैन होला, जहिले पनि केही न केही काम यो सिद्ध्याएर अनि त्यसपछि हुने जस्तो हुन्छ भनेर ल ठिकै छ अब चाहिँ म रेडी नै छु जस्तो लाग्यो अनि प्लान गर्न थालेको। तर मेरो चाहिँ जुन पिरियड छ त्यो चाहिँ कहिले पनि एकदमै इरेगुलर के, कहिले पनि ठ्याक्क टाइममा नहुने, अनि मलाई कहिले थाहा पनि नहुने, म त्यो ट्र्याक पनि गर्दिनँ थिएँ होइन। अनि यो चाहिँ मेरो पहिलादेखिकै समस्या, मैले 2-3 चोटि डक्टरहरूलाई देखाउँदाखेरि पनि अब एकदमै हुन्छ नि, अब यो अहिले भर्खरै देखिएको हो भनेदेखि चाहिँ अलिकति प्रब्लमेटिक हुनसक्छ होइन, तर पहिलादेखि नै त्यस्तै कन्डिसन हो भनेदेखि खासै त्यसले केही असर नपार्ला भनेर उनीहरूले कुरा गरेपछि चाहिँ ल ठिकै छ भनेर सोचेको थिएँ होइन। अनि भरे अब प्लान गरेँ, अब त्यही तिमीले भन्यौ नै होइन, अब कति धेरै अब टाइम कुर्नु पर्दो रहेछ जतिखेर पनि त कन्सिभ त हुँदैन, अनि त्यसपछि त्यही ओभोल्युसन टाइमहरू थाहा पाउन पनि एकदमै गाह्रो त्यो ट्र्याक गर्नलाई, किनभने मेरो इरेगुलर पिरियड, अनि त्यसपछि इभन त्यो एप ट्र्याक गर्ने एप पनि कन्फ्युज हुने तेरो चाहिँ हुन्छ नि, यो त एकदमै धेरै टाढा गइसक्यो, अब चेक यो सिम्टम्स भन्छ के सिम्टम्स नो सिम्टम्स चेक गर्दाखेरि केही पनि देखेन त्यही, अनि प्लानिङ गरेको
गुगल गर्ने त्यो एप चाहिँ मलाई चाहिँ त्यही भने यो यो केही थाहा छैन,
यो एप एप स्टोरमै पाइन्छ, अब हुन त थुप्रै खालको हुन्छ क्यारे होइन, अनि मैले चाहिँ त्यो मात्रै एउटा गरेको थिएँ, अनि त्यसमा चाहिँ ठ्याक्क त्यो आफ्नो पिरियड भएको टाइम राख्ने होइन त्यो, अनि त्यसपछि अनि साइकल कति लामो हुन्छ भनेर राख्ने, अनि त्यसपछि अनि पछि उनीहरूले चाहिँ अब त्यो हुन्छ नि आफ्नो ओभोल्युसन एनालाइसिस गर्छ कि त्यो टाइम फ्रेमलाई, अनि त्यसपछि योदेखि यो पिरियडमा चाहिँ हाई चान्सेस अफ गेटिङ प्रेग्नेन्ट भनेर भनिदिन्छ कि, अनि त्यसपछि अँ अनि त्यो हुन्थ्यो, तर मेरोमा चाहिँ एकदमै कन्फ्युज एपै कन्फ्युज भयो, त्यो त्यो कुनै त्यो चान्सै थिएन कि,
अनि डेट नै इरेगुलर
भएपछि त उनीहरूले एनालाइसिसै गर्न सकेन क्या, इरेगुलर पिरियड जहिले पछाडि जाने, अनि त्यसपछि ठ्याक्क त्यो एक महिना भएपछि आस लाग्ने, अनि त्यसपछि 2 दिन पर जाने बित्तिकै चेक गरेँ, ओ माइ गॉड मैले त त्यो प्रेग्नेन्सी टेस्ट त्यो किटहरू कति फ्यालेँ कति गरेँ कति गरेँ होइन, अनि त्यो चाहिँ एकदमै स्ट्रेसफुल हुन्छ नि, हामीले चाहिँ एउटा एक्सपिरियन्स यहीँ सिडनीमा बस्ने एकजना सरजु देउसाले चाहिँ उहाँले चाहिँ त्यही आफ्नो त्यो प्लान्ड प्रेग्नेन्सी र अनप्लान्ड प्रेग्नेन्सीमा कस्तो डिफरेन्स छ भनेर उहाँले चाहिँ एक्सपिरियन्स सेयर गर्नुभएको छ, उहाँको एक्सपिरियन्स एकचोटि सुनौँ अनि त्यसपछि फेरि यो कुराकानीलाई जारी राखौँला। अब सरजी चाहिँ तपाईँको चाहिँ 2 बच्चा है?
हजुर मेरो 2 बच्चा, छोरा एउटा छोरी एउटा।
अनि कति भयो लास्ट बच्चा जन्मेको चाहिँ? अब
लास्ट बच्चा चाहिँ बाबु चाहिँ अहिले 13-14 महिनाको भयो,
छोरी चाहिँ
12 वर्षको भयो।
धेरै ग्यापमा नै बच्चा जन्माउनु भएको रहेछ होइन, अनि त्यो त्यो कस्तो भयो, त्यो ग्याप धेरै भएर हेल्पफुल भयो अथवा कस्तो थियो त त्यो होल एक्सपिरियन्स सेकेन्ड बच्चाको लागि चाहिँ?
सो यो मेरो चाहिँ ओभरअल एक्सपिरियन्स भन्नुपर्दाखेरि चाहिँ मलाई नानी ठुलो भएर चाहिँ एकदमै सजिलो भयो, किनभने त्यो बेलामा कोरोनाको कारणले खेरि लकडाउन पनि भइरहेको थियो अनि नेपालदेखि मान्छेहरू आएर हेल्प गर्ने सिचुएसन पनि थिएन, सो नानी भएको भएर चाहिँ एकछिन उनलाई बाबुलाई एकछिन हेर्नलाई एकछिन समातिदिनलाई चाहिँ मलाई निकै सपोर्ट भयो नानीको कारणले गर्दाखेरि चाहिँ, सो एज ग्याप भएर पनि मलाई त्यति साह्रो गाह्रो चाहिँ भएन, नानीले पनि फुल्ली एक्सेप्ट गर्यो बाबुलाई त्यस्तो गाह्रो भएन।
पहिलो बच्चा छोरी पनि प्लान्ड नै हो, दुइटै प्लान्ड हो कि कस्तो?
छोरी चाहिँ बेसिकली अनप्लान नै थियो, किन अनप्लान हो ऊ चाहिँ, बाबु चाहिँ प्लान नै हो, बाबुको चाहिँ अब एकदमै धेरै पछिमा मेडिकल कन्डिसन्सहरू भएर अलिकति त्यो कारणले गर्दाखेरि पनि अलिकति ढिले भइरहेको थियो, र बाबु चाहिँ बेसिकली प्लान हो, नानी चाहिँ अनप्लान।
अलिकति प्लानिङको पनि हामीले कुरा गरिरहेको भएर चाहिँ अब प्लान बच्चा र अनप्लान्डमा चाहिँ कस्तो हुँदो रहेछ आफ्नो साइकोलोजी, अब त्यो हुन्छ नि त्यो 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 कस्तो खालको डिफरेन्स पाउनु भयो तपाईँले दुइटै एक्सपिरियन्स गरेको भएर?
प्लान अनप्लानमा चाहिँ बेसिकली मेन्टल प्रेसर एकदमै कम हुँदो रहेछ, किनभने अब त्यतिखेर चाहिँ अब आफूलाई किनकि त्यही विषयमा सोचिँदैन, सो भयो ठिक छ अब लेट्स जस्ट क्यारी अन भन्ने जस्तो हुँदो रहेछ। प्लानमा चाहिँ हरेक कुरालाई क्यालकुलेट गरेर गरिने भएको भएर चाहिँ अब भएन भने स्ट्रेस हुने, अब यो यो मन्थ ट्राई गर्दा भएन अर्को मन्थ भएन, त्यो कुराले चाहिँ आई थिङ्क मेन्टल प्रेसर चाहिँ प्लानमा चाहिँ मेन्टल प्रेसर अलिक बढी हुने जस्तो लाग्यो मलाई चाहिँ।
ए अनि के मेडिकल कन्डिसन पनि भयो भन्नुभयो, अब कम्फर्टेबल हुन्छ भनेदेखि के हो भनेर सेयर गर्न सक्नुहुन्छ?
मलाई चाहिँ सो मलाई चाहिँ पिसियुएस थियो, सो पिसियुएसले चाहिँ बेसिकली इट एफेक्ट्स द फर्टिलिटी, ओभुलेसनहरू टाइममा नहुने त्यो चाहिँ मेन वान अफ द मेन इस्यु विथ पिसियुएस। सो पिसियुएस भएको कारणले गर्दाखेरि चाहिँ मैले यो प्रेग्नेन्सी प्लान गर्दै गर्दाखेरि चाहिँ मलाई कन्सिभ गर्न नै धेरै गाह्रो भएको थियो, सो मलाई डक्टरले चाहिँ मेडिकेसनहरू दिनुभएको थियो, वेट लस गर्नु परेको थियो मैले. सो वेट लस जर्नी सेल्फ पनि आफैमा एकदमै गाह्रो कुरा हो, र विथ पिसिओएस फेरि वेट लस पनि एकदमै स्लो रेट, लाइक अलमोस्ट द रेट इज अलमोस्ट 0%. सो वेट लस गर्नलाई जुन अमाउन्ट अफ हार्डवर्क सेक्रिफाइस गर्नु पर्यो त्यो छुट्टै छँदैछ. त्यसमाथि ओभुलेसन टाइममा नहुने, ओभुलेसन भइसकेपछि पनि त्यो करेक्ट टाइमिङमा अब कन्सिभ हुन्छ हुँदैन त्यो प्रेसर छुट्टै. सो मेरो चाहिँ पिसिओएस ले गर्दाखेरि चाहिँ त्यो इस्युजहरू भएको थियो, त्यो रिजनले पनि मेरो चाहिँ दुइटा बच्चाको बिचमा अलिकति धेरै नै ग्याप भयो.
अनि के अनि मिसक्यारेज पनि भएको भन्नुभएको थियो, त्यो हुन त यो एकदमै ट्रमाटिक होला होइन, त्यही पनि अब सेयर गर्न चाहनुहुन्छ भनेदेखि चाहिँ अब कस्तो थियो, के भएको थियो, त्यो कति कति टाइममा चाहिँ मिसक्यारेज भयो भन्ने पनि भनिदिनु न।
श्योर. सो अब मेरो त्यस्तै ट्राई गर्दै गर्दाखेरि चाहिँ आई कन्सिभ, अनि फेरि पिसिओएस भएको मान्छेहरूलाई चाहिँ विदिन फर्स्ट 3 मन्थ्समा चाहिँ मिसक्यारेज हुने चान्सेस एकदमै हाई हुँदो रहेछ. सो मेरो पनि त्यही, मलाई पनि डर चाहिँ थियो के हुन्छ कसो हुन्छ के हुन्छ भन्दै गर्दाखेरि चाहिँ मेरो अलमोस्ट 12 विक्स पुग्नलाई एक हप्ता जस्तो अगाडिमा चाहिँ आएर मिसक्यारेज. अनि त्यो एक्सपिरियन्स चाहिँ, किनकि मलाई अलरेडी मेरो थाहा थियो मेडिकल कन्डिसन छ, मलाई कन्सिभ गर्न गाह्रो भएको छ, एकदम धेरै टाइम पछि मैले कन्सिभ गरेँ, र यो त्यो पनि सक्सेसफुल नहुँदाखेरि चाहिँ द अमाउन्ट अफ स्ट्रेस जुन मलाई भयो, मेन्टली जति ट्रमाटाइजिङ भयो, फिजिकली जति गाह्रो भयो, त्यो सबै कुराहरू र इमोसनली पनि यो सबै फ्याक्टरहरूको कम्बिनेसनले गर्दाखेरि चाहिँ मलाई एकदमै के अब डिप्रेसन नै नभनौँ, तर आई वाज भेरी भेरी स्याड थ्रु आउट द यो उसको कारणले. सर्टन टाइमसम्म म एकदमै अपसेट पनि भएको थिएँ यो कुराले, आफैलाई ब्लेम गर्ने अरूलाई ब्लेम गर्ने पनि भयो. तर इभेन्चुली आफ्टर मिसक्यारेज चाहिँ फेरि फर्टिलिटी रेट हाई हुने भएको कारणले गर्दाखेरि चाहिँ आई कन्सिभ इट स्ट्रेट अवे. त्यही भएर चाहिँ मलाई त्यो त्यो एक्सपिरियन्स सर्टन टाइम एक्सपिरियन्स गरे पनि तर कन्सिभ गरिहालेको भएर फेरि अर्को होप चाहिँ थियो. तर आई क्यान अन्डरस्ट्यान्ड मान्छेहरू मिसक्यारेज थ्रु गइसकेपछि फिजिकल इमोसनल र मेन्टल प्रेसरले कति गाह्रो हुन्छ भन्ने कुरा चाहिँ मैले त्यतिखेर रियलाइज गरेको थिएँ.
अब त्यो त्यो इन्सिडेन्ट भइरहँदाखेरि पनि तपाईँ आफै हेल्थ प्रोफेसनमा हुनुहुन्छ होइन, अनि
हजुर
अनि यसमा चाहिँ मेरो गल्ती हुँदैन भनेर थाहा छ तपाईँलाई, मेडिकल कन्डिसन आफ्नो पनि थाहा छ, त्यही पनि आफूलाई ब्लेम गरिन्छ है।
त्यो चाहिँ कस्तो हुँदो रहेछ भने आफ मैले गर्दा हो कि, मैले पो केयरफुल भइनँ कि, मैले कुनै कुनै कुरामा कमी राखेँ कि भन्ने, त्यो चाहिँ आफूलाई अटोमेटिकली आउने फिलिङ रहेछ. जबकि मलाई कम्प्लिटली थाहा छ इट्स नट मेरो कन्ट्रोलमा भएको कुरा होइन, यो मेरो बडीको कारणले भइरहेछ, मेरो जुन डायग्नोसिसको कारणले भइरहेको हो भन्ने थाहा हुँदा हुँदै पनि आफूलाई ब्लेम गरिँदो रहेछ त्यो बेलामा. सिचुएसन पनि त्यस्तै होला सायद, त्यही भने नि प्लान्ड प्रेग्नेन्सीको प्रेसर पनि होला, किनकि गर्दा गर्दै भन्दा भन्दै पनि मैले यत्रो गर्दाखेरि पनि भएन मेरै कारणले, मेरो कमीको कारणले आफूलाई ब्लेम गर्ने चाहिँ सिचुएसन हुँदो रहेछ. इभन दो आफूलाई सबै कुरा थाहा हुँदा हुँदै पनि त्यो चाहिँ मान्छेले अटोमेटिकली गर्दो रहेछ, मेरो केसमा चाहिँ भयो. अब यो चाहिँ अरूले डिफ्रेन्ट तरिकाले बुझ्नुहुन्छ होला, तर मैले चाहिँ आफूले आफूलाई ब्लेम गरेको थिएँ.
सिडनीमा नर्स रहनुभएकी सरजु देउजासँगको यो कुराकानीपछि अब फेरि पनि सिखा हाम्रै अनुभवलाई अब कन्टिन्यू गरौँ न त।
त्यही त, अनि त्यही मैले फर्स्टको त एक्सपिरियन्स सुनाइहालेँ होइन सुनिता, तर सो मेरो सेकेन्डको चाहिँ कस्तो थियो भन्दाखेरि त्यही फेरि अनप्लान, तर अलिकति के डिफ्रेन्ट भयो भन्दाखेरि सेकेन्डको चाहिँ धेरै अगाडि थाहा भयो के कस्तो अचो आएन, त्यो अहिले सोच्दाखेरि साइकिक भएको कि के जस्तो लाग्छ क्या. म सपनामा देखेँ कि म प्रेग्नेन्ट भएको होइन, प्रेग्नेन्सी टेस्ट गरेको त एकदम सानो एकदम फेन्ट लाइन आयो के, अनि त्यसपछि अनि ल अब प्रेग्नेन्ट हो कि होइन, अब मैले बुढालाई चाहिँ भने अनि उसले चाहिँ ओके ठिकै छ नि त ए हो ल अब त्यसो भए 5-6 विक्स जस्तो कुरौँ न त, अनि त्यसपछि फेरि प्रेग्नेन्सी टेस्ट गरौँ भनेर भन्यो उसले. अनि त्यसपछि मैले 5-6 विक्स कुर्नै सकेन क्या, लाइक 3 विक्स पछि कस्तो मनै कस्तो ऊ भयो नि त एक्चुली गरिहाल्छु भनेर फेरि किनेर लिएर आएर प्रेग्नेन्सी टेस्ट गरेँ. अनि त्यसमा चाहिँ के अरे अलि त्यो हुन्छ नि कन्फर्म लाइन नै एकदम क्लियर लाइन आयो दुइटै, अनि त्यस त्यही दुइटा प्रेग्नेन्सीमा चाहिँ त्यो डिफरेन्स चाहिँ एउटा चाहिँ अलमोस्ट त्यो फर्स्ट ट्राइमेस्टर ओभर नै भइसकेको थियो होइन सो सेकेन्डमा चाहिँ त्यही एकदम अर्ली भएको हुनाले मलाई त्यही भएर पनि त्यो होल प्रेग्नेन्सी जर्नी नै कत्रो लामो लागे जस्तो फिल भएको किनभने दुई तिन हप्तामै थाहा भयो नि त अनि त्यसपछि त्यस्तो एक्सपिरियन्स चाहिँ भएको थियो अनि
त्यही त होइन तर अब होइन अब बच्चा अब हुन त अब कतिजना प्रिपेयर्ड नभएको टाइममा बच्चा भयो भनेदेखि अब अलिकति त्यो त्यसले मेन्टल स्ट्रेस पनि ल्याउला होइन अब केही केही कुरा अब अलिक प्लान भन्दाखेरि फेरि अनप्लान्डमा ला मैले त सोचेको पनि थिइनँ भने जस्तो हुन्छ नि त अनि अब कसैको चाहिँ फेरि पर्फेक्ट क्या हुन्छ नि अब प्लान गर्यो अनि त्यसपछि ल अब अब चाहिँ हामी के अरे अब बच्चा पाउने भनेर सोच्ने बित्तिकै फर्स्ट एटेम्प्ट सक्सेसफुल त्यस्तो पनि हुन्छ म एकजना त्यो रिचा सिलवाल भन्ने हुनुहुन्छ उहाँले आफ्नो एक्सपिरियन्स चाहिँ अब हुन्छ नि कति छिटो जस कन्सेप्ट गर्नु गर्नुभयो भनेर चाहिँ भन्नुभएको छ एकचोटि उहाँको कुरा सुनौ त्यो चाहिँ पर्फेक्ट के एकचोटि उहाँको कुरा सुनौ
मेरो चाहिँ के हो भन्दाखेरि हाम्रो चाहिँ प्लान नै बेबी हो पहिलो कुरा चाहिँ अब हामीले पढाइ सिद्धिने बित्तिकै अब दुई चार महिना काम गर्ने त्यसपछि बेबी प्लान गरिहाल्ने भन्ने प्लान थियो तर जसले पनि अब म ठ्याक्कै 30 वर्ष लागेको थिएँ मैले प्लान गर्दाखेरि अब मान्छेहरूले मलाई घरबाट पनि अब एउटा प्रेसर आएको थियो अब इन्फर्टिलिटी हुने चान्स हुन्छ बच्चाहरू बस्न गाह्रो हुन्छ र अहिलेदेखि प्लान गऱ्यो भने कम्तीमा नै 6-7 महिना लाग्छ भन्ने भयो तर हामीले फर्स्ट प्लान गर्ने बित्तिकै फर्स्ट प्लानमा नै हाम्रो बेबी कन्सिभ भएको
हो प्लानिङ गर्ने भनिरहँदाखेरि केही त्यो एक्टिभिटिजहरू भनौँ अथवा त्यो सप्लिमेन्टहरू केही लिनुभयो मेडिकेसनहरू केही गर्नुभयो त्यो प्लानिङको टाइममा
मैले चाहिँ अब हेल्दी लिभिङ भनेर पहिलेदेखि नै अब सर्टिन एज भएपछि इन्फर्टिलिटी हुन्छ भोलि वेट गेन भयो भने भोलि बच्चाहरू बस्नु हुँदैन बस्न सक्दैन भनेर पहिला स्टडी टाइमदेखि नै आफ्नो हेल्थ चाहिँ मेन्टेन गरिराखेको थिएँ अनि पहिला 2015 नै मैले सप्लिमेन्ट्स अब फिस ओइलहरू चाहिँ खान्थेँ होइन त्योभन्दा बाहेक चाहिँ अब प्रिप्रेग्नेन्सी एलिभेटरहरू खाएँ त्यस्तो त्यो चाहिँ मल्टिभाइटामिनहरू त्यसले गर्दा पनि अब बच्चाहरू कन्सिभ हुन चाँडै भयो जस्तो लाग्छ मलाई
रिचाको पनि त्यही त पर्फेक्ट सिनारियो रहेछ उसको पनि इन्ट्रेस्टिङ भए रहेछ त्यसरी नै कुरा गर्दाखेरि मैले चाहिँ मेरो एकजना साथी होइन रत्ना महर्जन उसँग कुरा गरेको थिएँ उसको चाहिँ त्यही त उससँग कुरा गरेपछि मलाई रियलाइजेसन भयो क्या अब हुन्छ नि कति प्लानिङ चाहिँदो रहेछ अथवा हुन्छ नि बिच बिचमा त्यो रियालिटी एक्सपेक्टेसन भर्सेस रियालिटी क्या हुन्छ नि अब एक्सपेक्ट एउटा गरिन्छ होला अनि हामी सबैजना आमाहरूको एक्सपिरियन्सेस कति डिफ्रेन्ट के हुन्छ नि प्रेग्नेन्सीको के अनि अब बच्चा हुर्काउँदाको पनि अफकोर्स डिफ्रेन्ट हुने भइहाल्यो अनि त्यसमा चाहिँ अनि अर्को एउटा इन्ट्रेस्टिङ उसले भनेको चाहिँ के लाग्यो थियो भन्दाखेरि मान्छेहरूले हामीले जसरी इन्सेन्सिटिभ तरिकाले कहिलेकाहीँ क्वेसन सोधिदिन्छ नि त कि हुन्छ नि कहिले बच्चा जन्माउने त अब एउटा भएपछि अर्को कहिले जन्माउने त भनेर उसले उसँग त्यो कुरा गर्दै जाँदाखेरि अझ मलाई त्यो क्लियर रियलाइजेसन भयो कि हुन्छ नि एक्चुली अब कल्चरली एक्सेप्टेबल भए पनि होइन इट्स नट ओके भने जस्तो नि फिल भयो सो उसको एक्चुअली एक्सपिरियन्स सुनौँ न है
हुन्छ
मेरो चाहिँ मेरो नाम रत्ना महर्जन हो मेरो चाहिँ दुइटा किड छ एउटा 6.5 नियरली अनि छोरी अनि छोरा चाहिँ 4 वर्ष भयो जस लास्ट विक 4 वर्ष कम्प्लिट भयो सो या
हामी चाहिँ आज चाहिँ त्यही प्रेग्नेन्सी प्लानिङको बारेमा कुरा गरौँ भनेर एक्सपेक्टेसन कस्तो थियो होइन अनि रियालिटी कस्तो भयो त्यो बारेमा भनिदिऊ न मलाई
मेरो एक्सपेक्टेसन भर्सेस रियालिटी कुरा गर्दाखेरि चाहिँ मैले चाहिँ सुरुमा चाहिँ प्रेग्नेन्सी भनेको त एकदम इजी जस्तो हामीले अब मुभीहरूमा हेर्छ नि अब त्यो एकैछिनमा प्रेग्नेन्ट भयो बच्चा भयो अब त्यस्तो हार्ड पार्ट होला कम्प्लिकेसन होला भन्ने चाहिँ त्यस्तो सोचाइ नै थिएन तर वेन इट्स कम टु मी माइसेल्फ होइन त्यो मैले चाहिँ धेरै कुराहरू चाहिँ थाहा भयो त्यसपछि चाहिँ अब म्यारिड भएपछि अब सर्टेन इयर्स चाहिँ हामीले सेटलमेन्ट हुनुपर्छ सेटलमेन्ट आफ्नो लागि नै गर्नुपर्छ भनेर छुटायो अनि त्यसपछि चाहिँ अब इट्स टाइम टु ह्याभ अ फ्यामिली होइन अब हाम्रो कल्चरली पनि अब बच्चा जन्माउनु पर्छ यस्तो जस्तो, त्योभन्दा पनि हामीले मेन्टली प्रिपेयर भएर अब चाहिँ वी रेडी टु ह्याभ फ्यामिली भनेर एउटा चाहिँ एउटा टाइममा हामी पुग्दाखेरि चाहिँ मैले चाहिँ कस्तो सोचेको थिएँ भने स्टार्ट गर्न बित्तिकै 2-3 महिनामा चाहिँ यु ह्याभ प्रेग यु कन्सिभ इजिली भन्ने सोचेको थिएँ, तर त्यस्तो हुँदैन रहेछ होइन. हरेक हरेक महिना चाहिँ जब त्यो प्रेग्नेन्सी हुँदाखेरि चाहिँ पिरियड हुँदाखेरि चाहिँ यु फिल डिसपोइन्टेड होइन, अनि त्यसपछि चाहिँ केही महिना चाहिँ त्यसरी नै बित्यो. त्यसपछि साथीहरूको सल्लाहले चाहिँ डक्टरकोमा जानुपर्छ भन्ने एउटा सजेसनहरू आयो. त्यसपछि डक्टरकोमा जाँदाखेरि जिपीकोमा चाहिँ जिपीले चाहिँ के सजेस्ट गरेको थियो भने यु हेभ टु वेट एटलिस्ट 8 मन्थ्स टु 1 इयर, त्यसपछि पनि भएन भने चाहिँ के इन्फर्टिलिटी उसमा चाहिँ पठाइदिँदो रहेछ क्या हस्पिटलमा. मेरो केसमा पनि त्यस्तो भयो. मैले चाहिँ सोचेको थिएँ अब मेरो चाहिँ के त्यस्तो केही प्रब्लम थिएन, मेरो पिरियडहरूदेखि लिएर मलाई चाहिँ फास्टमा चाहिँ केही पनि पेट दुख्ने लिएर केही पनि प्रब्लम थिएन. चाहिँ मैले चाहिँ अलिकति पनि सोचेको थिएन कि मलाई त्यस्तो कम्प्लिकेसन होला भनेर. अनि मलाई चाहिँ हस्पिटलमा इन्फर्टिलिटी वार्डमा ओपिडीमा पठाइयो, अनि हरेक उनीहरूले 1 मन्थ त्यस्तोमा चाहिँ अपोइन्टमेन्ट हुन्थ्यो, अनि डक्टरसँग कन्सल्ट भयो, अनि विभिन्न टेस्टहरू भयो. अब जस्तै मेलको स्पर्मदेखि लिएर वुमेन्सको एगदेखि ओभरीदेखि लिएर सबै कुरा अल्ट्रासाउन्डदेखि लिएर सबै कुरा टेस्ट भयो होइन. अनि त्यो गर्दाखेरि सबै कुरा नर्मल आयो, तर अझ पनि मोर देन इयर भइसक्यो कन्सिभ हुन गाह्रो भयो होइन. अनि त्यसपछि डक्टरले फर्दर के गर्ने भन्दाखेरि चाहिँ ल्याप्रोस्कोपी डिसी भन्दो रहेछ, त्यो एउटा सानो डे सर्जरी गर्ने सजेसन दिनुभयो होइन डक्टरले. अनि त्यसपछि हामी त्यसमा गयौँ, अनि सर्जरी भयो. अनि सर्जरी भएपछि चाहिँ रिपोर्ट आउँदाखेरि चाहिँ डक्टरले के भन्यो भने योर ट्युब इज ब्लक्ड होइन, सो नर्मल प्रेग्नेन्सी चाहिँ इम्पोसिबल छ, सो यु हेभ टु बी आइभीएफ भन्यो. त्यतिखेर चाहिँ मेरो आँखाबाट चाहिँ अटोमेटिक यति आँसु आयो कि होइन, मैले आफैले फिलै गरेको छैन त्यो आँसु बगेर. त्यो मलाई चाहिँ डक्टरले चाहिँ टिस्यु पास गरेको मलाई आज पनि याद आउँछ होइन. अनि त्यो चाहिँ एकदमै अनएक्सपेक्टेड थियो. मैले चाहिँ त्यस्तो कम्प्लिकेसन होला मलाई चाहिँ त्यस्तो होला भनेर चाहिँ सोचेकै थिएन. अनि हामी चाहिँ एउटा त्यतिखेर चाहिँ सर्टेन एमाउन्ट चाहिँ अब हामी चाहिँ घर किन्ने भनेर एउटा चाहिँ अमाउन्ट जम्मा गरिसकेको थियो होइन. अनि त्यसपछि आइभीएफ गर्नलाई त पैसा लाग्छ, एकचोटि गरेर हुँदैन, त्यो विभिन्न कुराहरू थाहा भयो त्यसपछि चाहिँ. अनि मेरो पनि अलिकति युट्रेस चाहिँ अलिकति डिफ्रेन्ट नर्मल वुमेन्सहरूको भन्दा अलिकति डिफ्रेन्ट रहेछ, किनभने नर्मली हाम्रो चाहिँ युट्रेस दुईवटा पार्ट हुन्छ अरे होइन, दुईवटा ट्युब दुईवटा पार्ट हुन्छ, अनि सबै कुरा दुईवटा हुन्छ. तर मेरो केसमा चाहिँ हाफ हाफ मात्रै, आधा चाहिँ टोटली ब्लक्ड फर सम रिजन होइन. अनि मेरो चाहिँ एउटा मात्रै ट्युब एउटा मात्रै साइड मात्रै हुँदाखेरि त्यो एउटा साइड पनि ब्लक हुँदाखेरि आई हेभ लाइक अलमोस्ट इम्पोसिबल क्या. ओभरिजहरू एग्सहरू चाहिँ थ्याङ्कफुल्ली चाहिँ राम्रो थियो, तर सबभन्दा मेन नै ट्युब नै ब्लक भएपछि अलिकति इम्पोसिबल जस्तो भयो नर्मलको लागि चाहिँ. तर डक्टरले चाहिँ एउटा होप चाहिँ के दिएको थियो भने यो एग्स आर फाइन, सो आइभीएफ गर्दा चाहिँ पोसिबिलिटिजहरू छ, सो चाहिँ तिमीले त्यही वरि गर्नु पर्दैन भने. अनि त्यस त्यो घटनाबाट चाहिँ अलिकति एक दुई दिन चाहिँ एकदमै गाह्रो भयो होइन. अनि त्यहाँदेखि चाहिँ मैले कस्तो रियलाइज गरेँ भने प्रेग्नेन्सी कन्सिभ गर्नु भनेको चाहिँ इट्स नट अ इजी थिङ होइन. अनि कति मान्छेहरूले चाहिँ त्यो ट्राई गर्दा गर्दा पनि नहुने रहेछ. अब हाम्रो कल्चरली प्रेसरमा तिम्रो अहिलेसम्म बच्चा भएको छैन, तिम्रो बिहा गरेको कति वर्ष भयो, इभन एउटा भएपछि अर्को पाउने बेला भएको छैन होइन. त्यो एउटा कल्चरै हाम्रो चाहिँ त्यस्तो क्वेसन सोध्ने त्यो त्यसले त्यो क्वेसनले चाहिँ अर्को वुमेन्सलाई चाहिँ कति हर्ट गर्दो रहेछ भन्ने कुरा चाहिँ म आफैले भोगेँ क्या.
स्पेसली
नेपालबाट अब आमाहरू भयो होइन, आमाहरूलाई पनि अरूहरूले प्रेसर के अब तिम्रो छोरी कहिलेसम्म बेबी भएछन् भनेर आमाहरूले बुझे पनि आमाहरूलाई चाहिँ अरूहरूले प्रेसर के अब छिमेकीहरूदेखि लिएर फुफूहरू मामा माइजू माइजूहरू स्पेसली वुमेनै हुन्छ, ओ मेन्स पनि हुन्छ होला, तर मेन्सहरू अलिकति यस्तो कुराहरूमा अलिकति कुरा गर्न रुचाउँदैन नेपालमा त. तर यहाँ अस्ट्रेलिया आएर पनि एजुकेटेड भएर पनि त्यस्तो भन्ने मान्छेहरू चाहिँ थुप्रै नै छन् क्या.
अर्को कहिले जन्माउने अथवा दुइटा भयो भने तेस्रो कहिले जन्माउने,
ओभियसली होइन, अब मान्छेहरूको एउटा चाहिँ आफ्नै चोइस हुन्छ. अब कसैको बच्चा नै जन्माउँदिन भन्ने पनि होला होइन, अब कसैको एउटा मात्रै गर्छु म दुइटा अफोर्ड गर्न सक्दिनँ भन्ने होला, कसैको कन्डिसन केही होला होइन. तर त्यो विभिन्न कन्डिसन हुँदाखेरि पनि अब इभन अब मैले पनि त्यसरी चाहिँ सोच्दिनँ थिएँ कि अब मलाई मलाई नै थाहा छ कि अब म पनि त्यही कल्चरमा हुर्केँ, म पनि त्यसरी नै म अरूलाई क्वेसन सोच्थेँ होइन. तर आफ्टर द्याट मलाई त्यो पढेपछि चाहिँ त्यो कति हर्ट मलाई हुँदो रहेछ भन्ने कुरा चाहिँ मैले बुझेर त्यहाँदेखि चाहिँ मैले कसैलाई पनि त्यसरी क्वेसन सोधिनँ क्या.
अनि गोइङ ब्याक होइन, तिम्रो त्यो प्लानिङको कुरा गर्दाखेरि चाहिँ जब तिमीले त्यो डक्टरसँग कुराहरू गर्न थाल्यो कति ओभरवेल्मिङ भएको थियो होला क्या तिमीलाई त्यति बेला त्यो इन्फर्मेसन, किनभने तिमीले भने जस्तै एक्सपेक्टेसन त इजिली कन्सिभ होला भन्ने थियो, तर रियालिटीमा चाहिँ टाइम लागिरहेको थियो, यो 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 गर्नुपर्छ, कसरी ट्र्याक गर्यो क्या सबै यो पछि यो यो गर्नु छ भनेर.
पहिला सुरुमा त अब त्यो ओभुलेसन यस्तो डेज हुँदो रहेछ यस्तो भन्ने पनि थाहा थिएन होइन. अब जस्ट नर्मल्ली अब सेक्स गरेपछि चाहिँ बेबी भइहाल्छ भन्ने एक्सपेक्टेसन भयो, त्यो अब ओभुलेसन एग ओभुलेसन डेट कुर्नु पर्ने अब यस्तो टाइम हुँदो रहेछ भन्ने कुरा पनि थाहा थिएन सुरुको डेजमा त. अनि आफ्टर अब डक्टरसँग भेट भएपछि डक्टर्सहरूले चाहिँ ओभुलेसन डेट हुन्छ, तिमीले चाहिँ यो यो डेटमा चाहिँ अब जस्तै ओभुलेसन डेज कसैको 13 डेज कसैको 14 डेज आफ्टर पिरियड हुँदो रहेछ होइन. सो त्यो त्यो चाहिँ याद गर्नु, अनि त्यो बेलामा जस सेक्स गरेर अनि जस जस एभ्रिथिङ हुनु पर्यो नि होइन, म्याच हुनु पर्यो नि, त्यो भयो भने चाहिँ यु फल प्रेग्नेन्ट रहेछ होइन, अब कन्सिभ हुने र नहुने त्यस्तो कुराहरू अब त्यो याद गर्नुपर्ने, अब यो डेज काउन्ट गर्नुपर्ने होइन. अनि त्यसपछि अब पिरियड आउन लाग्यो भने चाहिँ पिरियड क्रस भयो भने एक दुई दिन क्रस हुँदाखेरि कहिले काहीँ पिरियड ढिला हुन्छ नि, एक दुई दिन क्रस हुँदाखेरि ओ ल प्रेग्नेन्ट भयो भनेर खुसी हुने, तर त्यो फेरि कहिले काहीँ दुई दिन ढिला भएर फेरि प्रेग्नेन्ट हुँदाखेरि फेरि त्यो डिसपोइन्ट हुने होइन, डिसपोइन्टेड जस्तो अलिकति स्याड थियो होइन. तर मेरो हस्बेन्डले चाहिँ मलाई एकदम कम्फोर्ट गराएर अनि त्यतिखेर चाहिँ हामीले एउटा अब चाहिँ हामी घर किन्ने भनेर एउटा सेभिङ्स गर्न स्टार्ट गरेको थियो. अनि त्यसपछि त्यो क्यालकुलेसन गर्दाखेरि त्यो कस्टहरू क्यालकुलेसन गर्दाखेरि चाहिँ मलाई चाहिँ ल मैले चाहिँ मेरो घर गर्ने भन्ने एउटा सपना पनि जाने भयो, किनभने त्यो पैसा त आइभीएफमा जाने भयो होइन. त्यसरी पनि अर्को एउटा पनि प्रेसर थियो, अनि त्यही पनि ठिकै छ अब घर भनेको पछि हुन्छ, पहिला फ्यामिली नै फोकस गरौँ भन्ने हिसाबमा गयौँ. अनि त्यसपछि एउटा मेरो एकजना साथी भनौँ न फ्यामिली फ्रेम हो होइन, उहाँ चाहिँ नर्स हुनुहुन्छ, अनि उहाँले चाहिँ धेरै सपोर्ट गर्नुभयो, सपोर्ट गर्नुभएको थियो क्या त्यतिखेर. त्यतिखेर तिमीलाई जब आइभीएफ गर्दाखेरि पनि इमोसनली फाइनेन्सियली तिमी कति रेडी हुनुपर्छ होइन, अब कामहरू पनि कति गर्नुपर्छ आफ्नो फिजिकल्ली मेन्टली भन्ने कुराहरू अलिकति हेडसअप जस्तो पनि दिनुभएको थियो. त्यो चाहिँ एकदमै आइएम थ्याङ्कफुल फर हर एज वेल होइन. अब त्यो जहिले पनि केही भयो भने ऊ त एज अ हेल्थ प्रोफेसनल भएको भएर पनि उसले चाहिँ जहिले पनि यस्तो है भनेर एउटा हेल्प गर्ने होइन दिनहरू त्यसरी नै भइरहेको थियो. अब फर्दर कसरी जाने भन्ने प्लानिङमा त्यतिखेर 2 महिना कि कति महिना भएको थियो होइन. अनि अनि एउटा मिराकल जस्तै भयो क्या, प्रेग्नेन्ट भयो क्या, एउटा बिलिभ नै भएन त्यतिखेर हो कि होइन हुन्छ नि, अब डक्टरले त हुँदैन भनेको थियो. अनि तर त्यो एउटा अलिक सपना जस्तो पनि भयो, तर चेक गर्न जाँदाखेरि चाहिँ प्रेग्नेन्ट भन्यो होइन. त्यसपछि त्यतिखेर चाहिँ अलिकति डेभलपमेन्ट राम्रो भएन, अनि म चाहिँ रेस्टमा बस्नु पऱ्यो. बसेँ म 1 महिना जति रेस्टमा बसेँ, तर अनफर्चुनेटली बेबी चाहिँ ग्रो भएन होइन. डक्टरले भन्दाखेरि इज नट ग्रोइङ भन्यो, अनि पछि चाहिँ एक्सिडेन्टली एक दिन चाहिँ ब्लिडिङ भयो. त्यतिखेर ब्लिडिङ भएर अनि म त एकदम डराएँ, अनि तुरन्त डक्टरकोमा गएर अल्ट्रासाउन्ड गर्दाखेरि उनीहरूले चाहिँ अब डिक्लेयर गर्यो कि होइन मिसक्यारेज भने. सो त्यो फर्स्टमा विदिन अ 1 मन्थमा जसरी एउटा खुसी आए पनि अनि गयो पनि भने जस्तो चाहिँ एउटा फेरि डिसएपोइन्टेड. त्यो 2 दिनसम्म चाहिँ 2 दिनसम्म रोएँ क्या त्यो त्यो मिसक्यारेज भयो. अनि त्यसपछि मेरो चाहिँ अपोइन्टमेन्ट थियो, त्यहाँ एभ्री 3 मन्थ्समा चाहिँ उसले अपोइन्टमेन्ट राखेको थियो त्यो डक्टरले. अनि अपोइन्टमेन्टमा गएँ म, अपोइन्टमेन्टमा गएँ, अपोइन्टमेन्टमा गएपछि डक्टरले आई वाज प्रेग्नेन्ट भन्दाखेरि डक्टर सी वाज भेरी ह्याप्पी के होइन. अनि बट होइन मैले भने बट मिसक्यारेज भयो भनेर, अन्त तर इभन दो मिसक्यारेज भयो होइन, अनि उसले चाहिँ भने कि इभन मिसक्यारेज भयो तर तिमीले चाहिँ नर्मली कन्सिभ गर्न सक्दो रहेछ, सो द्याट्स द गुड न्युज, किप अन गोइङ भनेर चाहिँ डक्टरले चाहिँ एकदमै त्यो एउटा पोजिटिभ फिडब्याक दिन्थ्यो क्या. त्यतिखेर चाहिँ त्यो मिसक्यारेज भएको दुःख चाहिँ, अनि मैले खुसी भयो त्यहाँबाट निस्किँदाखेरि चाहिँ एउटा खुसी एउटा होप लिएर निस्किएको थिएँ. अनि त्यसको अर्को महिना त देयर वाज गुड न्युज.
गुड न्युज त्यही त, अनि त्यो मिसक्यारेजको जुन भयो नि त्यसपछि तिमीले चाहिँ केही प्रोफेसनल तिम्रो मेन्टल वेलबिङको लागि आई क्यान इमेजिन कति गाह्रो भएको थियो होला भनेर होइन, अनि त्यति बेला केही सपोर्ट सिक गरे कि गरेन प्रोफेसनल्ली कि साथी अथवा फ्यामिलीको सपोर्टले पुग्यो?
त्यतिखेर त अब यस्तो केही सपोर्ट हुन्छ त्यस्तो भन्ने त हामीलाई त्यो नलेज नै भएन, अब त्यही फ्यामिली सपोर्ट नै भन्नु पर्यो. अब पार्टनरको सपोर्ट त मोस्ट मोस्ट नै लाग्छ मलाई, किनभने अब पार्टनर भनेको त सधैँ अब अगाडि हुने कुरा हो, उसले चाहिँ इमोसनल र के भन्छ सबै कुरामा सपोर्ट गरेन भने त आई थिङ्क इट्स भेरी हार्ड होइन.
त्यही ठ्याक्क रत्नाले भने जस्तै कि अब हुन्छ नि कसैले सोध्यो भने कि अब बच्चा पाउनु पऱ्यो किन ढिलो गरेको, अब नगर्ने अब नपाउने भनेर त्यो भन्ने त्यो जे हुन्छ नि आफूले प्लान नगरिरहँदाखेरि चाहिँ अनि नो अथवा हुन्छ नि अब सोचौँला भनेर इजिली भन्न एन्सर दिन सकिँदो रहेछ होइन. मेरो मेरो केसमा त्यति चाहिँ लामो समय कुर्नु त परेन, तर त्यो बिचको त्यो 6 महिना 6-7 महिनाको टाइममा पनि मलाई त्यो क्वेसनले एकदमै पिन्च गर्थ्यो कि.
त्यही त मैले अब अरूको अब एक्सपिरियन्सहरू सुनिन्छ भएको ओरेको अनि त्यो स्ट्रेस पनि लिइन्छ क्या है, अब अरूले अब सुनाउन सक्छ नि त हामीले यसरी गराएको थियो यस्तो भयो भन्दाखेरि मेरो चाहिँ किन भइरहेको छैन हामीले त ट्राई गरिरहेछौँ हो त्यो आई क्यान इमेजिन त्यो प्रेसर के.
त्यही अब आजको एक्सपिरियन्स सेयरिङ त रमाइलो भयो है, अब जे होस् हुन्छ धेरै कुरा थाहा पाउन पाइयो, अब डिफ्रेन्ट डिफ्रेन्ट कन्डिसन हुन्छ सबैको आफआफ्नो किसिमको अनुभवहरू हुन्छ, अब यो सबै एज अ होल हुन्छ नि सुरुदेखि अन्त्यसम्म यो प्रेग्नेन्सी मदरहुडको यो जर्नीमा चाहिँ सबैको आफआफ्नै अनुभव हुन्छ अनि त्यही भएर अब एटलिस्ट होइन यसरी अनुभव साटासाट गर्दाखेरि चाहिँ ए यस्तो पनि हुँदो रहेछ भनेर पनि थाहा हुन्छ अनि ए मलाई मात्रै पर्या होला भन्नेलाई पनि ए होइन अरूलाई पनि पर्दो रहेछ है भनेर पनि थाहा हुन्छ जस्तो लाग्छ होइन.
एकदमै हाम्रो यो कन्भर्सेसनको लाइक रिजल्ट पनि हामीले त्यही नै एक्सपेक्ट गरेको हो नि, ताकि एकअर्कासँग कुरा गरौँ होइन, अब एक्सपिरियन्स सेयरिङ गरौँ, त्योभन्दा बिग कुरा त के होला, अनि त्यसरी नै त कनेक्टेडनेस हुन्छ नि त, ए ओके म चाहिँ अलोन रहेन रहेछ है, मेरो मात्र यस्तो एक्सपिरियन्स रहेन रहेछ है, समवन एल्स इज गोइङ थ्रु द्याट इज वेल भनेर भन्दाखेरि एउटा मनमा ढुक्क जस्तो पनि हुन्छ नि. आई थिङ्क मोटिभ नै त्यही हो होइन सुनिता?
हो पक्कै पनि. ल अब समय पनि सकियो जस्तो छ आजको कार्यक्रमबाट, र आजको लागि चाहिँ अब प्लानिङको चाहिँ यो एपिसोड सकिएको छ, तर हामी अझै प्रेग्नेन्सी त्यसै गरेर बच्चा जन्माइसकेपछिको सबै कुराहरू चाहिँ पस्किने कोसिस गर्नेछौँ यो पोडकास्ट श्रृङ्खला परि, र अब अर्को भागको चाहिँ प्रतीक्षामा बस्नुहोस्.
एकदमै दिस इज जस्ट द स्टार्ट, यो चाहिँ एउटा होइन थालनी मात्रै हो, धेरै आउँदैछ अझै एपिसोडहरू भनौँ न होइन.
थ्याङ्क यू शिखा, अब फेरि भेटौँला है त अर्को एपिसोडमा.
हुन्छ, थ्याङ्क यू सुनिता. त्यही त सबैजनाको एक्सपिरियन्स सुनेर धेरै रमाइलो भयो र लुकिङ फोरवर्ड टु अरू एपिसोड्सहरू पनि है त.